वह दूरी बतलई मुज़िल्लतु वल मस्कना, और उन पर जिल्लत और मस्कनत दे मारी गई। जिल्लत क्या होती है ये तो हमें पता है, ह्यूमिलिएशन। मस्कनत क्या होती है? देखिए इस लफ्ज को लिखिए मस्कन, ये दो लफ्जों का मजमुआ है, मसका और सकना। अब आप जो लिख सकते हैं लिख लें, जो नहीं लिख सकते वो सब्र कर लें। मस्क किसको कहते हैं? इमसाक, थाम लेने को। आप कहते हैं ना साकिन, मस्कन। आप इसको यूं समझिए, मसका का लफ्ज उर्दू में जरा बोलें, आपको कोई समझ आ रहा है? ये देखिए, एक होता है मसख, मस करना, मसा, ये सर का मसा करते हैं ना। अब इसको मसखा की बजाय मसका कह लें तो मानी एक ही होगा। क्या समझ आई आपको बात? मसक का मानी है चिपक जाना, और अगला लफ्ज देखिए सकना, सुकून, रुक जाना। मस्कनत कहते हैं ऐसी ह्यूमिलिएशन, ऐसी हम्बलनेस कि जब वक्त रुका हुआ दिखे। इंग्लिश में आप इसको कहते हैं हैंड टू माउथ। बिल्कुल किसी चीज का ऐसे लगना कि अब ये मुसीबत मेरे से हटेगी नहीं। यहां मुराद है मस्कनत से कि अल्लाह ने उनको इस वक्त में इतना मुश्किल में डाला कि ऐसे लग रहा था कि अब ये वक्त इनसे कभी गुजरेगा नहीं। और आप भी जानते हैं कि दुख तकलीफ का जो वक्त होता है ना, उसके अंदर बंदे को वक्त रुका वही लगता है। आगे देखिए, जिल्लत वल मस्कना वबाउ भी गदब मिन अल्लाह, और वो लौटे अल्लाह की तरफ से गजब पे। ये जो बाहू का लफ्ज है ना, बाहू, इसको मैं इंशाल्लाह आगे डिस्प्रिंग करूंगी आपके सामने, थोड़ा सा मुश्किल है, लेकिन ये आगे थोड़ी सी आयतों के बाद दोबारा भी आ रहा है। यहाँ लिख लीजिए पलटना, बव्वा, सूरत हज में गालिबन आता है। बव्वा का कहते हैं मतलब जगह देना, ठिकाना पकड़ना। बाहू भी गदब इन अल्लाह के गजब के साथ आए, मिन अल्लाह ही अल्लाह की तरफ से। अच्छा यहाँ मिन क्यों आया है? सीधा सा इस मुरकब इजाफी होता गदबुल्ला, अल्लाह का गजब। दूसरा इस पे एक सवाल उठता है, गदा बिन की बा के नीचे जेरे क्यों है? क्योंकि गजबुन होता है असल लफ्ज, और हर इसम जो होता है अपनी असल हालत में रफाई होता है। तो वजह बा की वजह से गदा बिन हो गया। ये पीछे सुल बता दी इसीलिए बोल रही हूँ। और गदबुल्ला कहने की वजह गदबुम मिन अल्लाह, मिन कहकर जोर दिलाएगा ये अल्लाह की तरफ से आया तुम्हें। देखिए आप किसी को कहते हैं ना अल्लाह का गजब, और दूसरा आप कहते हैं अल्लाह की तरफ से गजब आया है, फर्क है। यानी आप कहते हैं, मिसाल है डांट है किसी की डांट, और यह कि किसी की तरफ से ये बात है, यानी मिन ने उस गजब की शिद्दत को बढ़ा दी है। बस इतना समझ लें, ज़ालिका बिअन्नहुम कानू यकफुरून बी आयातिल्लाह, ये क्यों हुआ? क्योंकि वो अल्लाह की आयतों के साथ कुफर करते थे। अल्लाह की आयतों का कुफर क्या है? दो तरह से होता है। नंबर एक क्या है? आयतों को ही ना मानना कि ये आयतें हैं, कि दिस इज फ्रॉम अल्लाह सुबहान तआला, ये कह लीजिए अल्लाह की, मानना ही ना उनको। लेकिन आयतों का दूसरा कुफर है कि आयतों को मानना अल्लाह की तरफ से, बट उन आयतों में जिस बात के करने का हुक्म है ना, उसको ना मानना, का ये अल्लाह की आयतों का कुफर करते थे। बे आयात इल, और कानू का लफ्ज किस लिए आता है पता है आपको? काना यकूनु, माजी इस्तिमरारी, पहले भी आपको बताया कंटिन्यूस टेंस है, अभी तक कर रहे हैं, शिद्दत है। जैसे आप कहते हैं खाना पक गया, तो आप इसका मतलब कि चूल्हा बंद हो गया, और अगर आप कहते हैं खाना पक रहा है तो आपको पता है कि अभी भी चूल्हा जल रहा है। कानू यकफुरून, कंटिन्यूसली ये कुफर करते थे, कर रहे हैं और करते रहेंगे। तो लिहाजा ऐसे लोग जो हैं इस चीजों में पड़ेंगे अल्लाह के गजब में। और दूसरी बात देखिए, व यकतुलून नबीयीना बगैरिल हक, ये नबियों को ना हक कत्ल करते हैं। इनका अंबिया के कत्ल का जो जुर्म है ना, ये कोई छोटा जुर्म नहीं है। नबियों को कत्ल क्यों करते थे? नबी इनके पास वो बातें लेकर आते थे जिसको इनका नफ्स नहीं पसंद करता था। तो दो चॉइसेस थी इनके पास, नबियों की बात सुन ले और ना माने, ये भी किया बहुत सारों ने, बट ये कौम कत्ल को बाएं हाथ का खेल समझती है। वल्लाही गाजर मूली को काटते हुए जैसे आपको मुझे कोई तकलीफ नहीं होती होगी ना, इस तरह इनको भी तकलीफ नहीं होती, और वो नबी को ही कत्ल कर देते थे। ना रहे बांस ना बजे बांसुरी, क्योंकि हम इनकी बातों में आकर क्यों अपने आप को मुश्किल में डाले। तो दो कत्ल थे, दो जुर्म थे बनी इसराइल के, कत्ले अंबिया और कुफरे आयात, आयतों का कुफर, आयतों का इनकार कर देना। और साथ ही साथ बता दिया कि जालिका बीमा असव, ये इस वजह से ये असव थे। याद है रूटवर्ड्स में असा का रूटवर्ड क्या आया था? वहां बताया था किसी सबक में दूसरा भी आ रहा है, तो ये आ गया आइन स्वाद वो असुफ नाफरमानी करते थे, वकानु या तदून और वो हद से बढ़े हुए लोग थे। इन लोगों को हदों से बढ़ना आसान लगता था, तो सारी बात का खुलासा क्या निकला? अल्लाह ताला ने बनी इसराइल को एक बहुत बड़े मकसद के लिए पैदा किया था, फिरौन जैसे दुश्मन से निजात देकर एक मोजज़ा दिखाया और फिर कहा कि तुम मेरे काम करो मैं तुम्हारे काम करूंगा, लेकिन इस कौम ने कहा कि हम तो रोटी पानी से नहीं फारिग होते, घर वालों की ज़रूरतें पूरी कैसे करें, ये ना करें वो ना करें, यानी इन्होंने कहा कि अल्लाह ताला जो काम आपने अपने ज़िम्मे लिए ना वो हमें दे दे, हम करेंगे, हम अपने बच्चों को बड़ों को पिलाएंगे, खुश रखेंगे, उनकी खिदमत करेंगे, और आप क्या कीजिए, आप वो अपने दीन का काम खुद ही कर लें। आज कितने ही मुसलमान हैं जिनका ये रवैया नहीं है। क्या आज आपको नहीं लगता कि मुसलमानों और उस दौर के बनी इसराइल के हालात में कोई कमी बेशी है? अल्लाह सुबहाना तआला ने उनको एक तरह का खाना देकर असल में यूज टू कर दिया था। आप देखिए कि हमारे लंग्स भी तो एक ही खाना खाते हैं ना रोज। अब थोड़ा सा तकाबुल आया जो असल में इस पूरे सबक पे तबसरा है, और वो क्या है कि लंग्स या फेफड़े क्या खाते हैं, उनकी क्या गजा है? ऑक्सीजन। कभी किसी ने अपने लंग्स में से ये आवाज सुनी, रोज ऑक्सीजन रोज ऑक्सीजन, मुझे नाइट्रोजन चाहिए? सुनी कभी? दिल की क्या खुराक है जिस्मानी तौर पे देखें तो? खून। कभी दिल में से आवाज आई, हमेशा ही खून मेरे अंदर आता है, कभी दूध भी तो डालो, ये मैदे में दूध डालते हैं ना मिल्क शेक, ये मेरे अंदर डालो, फसाद है ये। चलिए किडनीज, क्या होता है वहां? यूरिन, पेशाब। कभी किडनीज ने रो धो के सुनाया लोगों को अपना दुखड़ा कि देखो तुम हमें क्या गंदी चीज पे लगा रहे हो और खुद तुम खून ले रहे हो और ये कर रहे हो? जिस तरह हमारा जिस्म मती और फरमा बरदार है ना, अल्लाह ताला मुझे और आपसे ये चाहते हैं इताअत। इस काल लहु रब्बुहु अस्लिम काल अस्लमतु लिरब्बिल आलमीन। और आप देखिए दूरी बात इस जिल्ला आया ना, लफ्ज जिल्लत, जिल्लत कहते हैं वो सजा जो किसी को उसके गुनाहों की वजह से मिले। ये जिस्मानी तौर पे ह्यूमिलेशन भी होती है, रूहानी और कल्बी भी है। क्या आज हम मुसलमान जिस्मानी जहनी कल्बी तौर पे कोई बाइज्जत लोग हैं? ना ऐसी कौमों में इज्जत नफ्स बाकी रहती है, ना उनमें हिम्मत रहती है, और हिम्मतें उनकी पस्त हो जाती हैं। और ये बाव भी गदब मिन अल्लाह आज मुसलमानों पर दिखता है। एक मुल्क की जंग छुटती है, पता नहीं कैसे रातों रात बंद भी हो जाती है, फिर तो उसके चंद दिन बाद दूसरे किसी मुल्क की बातें खबरों में आनी शुरू हो जाती हैं। कुफर दो तरह का होता है, एक कुफर और एक कुफरान। कुफर क्या है? इनकार, डिनायल। और कुफरान क्या है? नाशुक्री, नहीं मानता उस चीजों को। अल्लाह ताला ने आज मुझे आपको ये बता दिया। आप देखिए कि अल्लाह सुबहाना ताला बंदों पे जुल्म नहीं करते। इब्ने मसूद रजी अल्लाह अन्हु को कहते हैं कि बनी इसराइल ने शुरू दिन में 300 नबियों को कत्ल किया, फिर शाम को जाकर बाजार में सब्जी बेचने शुरू हो गए। इतना सिंपल लेते थे कत्ल को। इसी तरह से मुसनद अहमद की रिवायत में आता है अब्दुल्ला बिन मसूद से, आपने फरमाया कि क्यामत के दिन सबसे बढ़कर अजाब उस शख्स को होगा जो अल्लाह के किसी नबी को कत्ल करे या अल्लाह का नबी उसको कत्ल करे। और असफ में इनकी नाफरमानियों में यहां क्या है टैक्स के साथ? नंबर एक शिर्क, बछड़े की पूजा के जरिए। और आज के कुछ यहूद हैं वो उजैर को भी अल्लाह का बेटा कहते हैं। फिर इसी तरह से बनो सलवा का इनकार कह के ना शुक्री के मानों में आ गया। और या तदून हद से गुजर जाते थे, कैसे? बंदों पे भी ज्यादतियां करते थे और बिदात ईजाद करते थे, वो दीन के काम घड़ लिए जो के अल्लाह ने नहीं किए। इसी तरह या तदून में इनका गलूब है, आगे जाके हम पढ़ेंगे। फिर इसी तरह से गुनाह और नाफरमानी के कामों में लगे रहते थे। तो सारी चीजें ये बात आपको मुझे समझा रही हैं कि अल्लाह कौमों को ऐसे नहीं पकड़ता। असल बात यह है कि मुख्तलिफ किस्म की गजाओं का खाना भी कोई बुरा नहीं है। अल्लाह तो खुद बताता है टेस्ट बड्स किसने डाले जिस्म में? अल्लाह ने डाले, लेकिन इसको मकसद नहीं बनाना। अब देखिए ईद कुर्बान आती है ना, गोश्त कितना कीमती लगता है अपने मुल्कों में, जहां हर वक्त कुर्बानी आती है। 3 दिन के बाद लोग गोश्त से तंग आ जाते हैं, सब्जी मांगेंगे, दाल मांगेंगे। ये बात नहीं है, बाज लोग कहते हैं हाँ जी ये अल्लाह इतना जालिम है, नऊज बिल्ला कि इस बात पर इनसे नाराज हो गया कि गजब पे गजब टूटे। तो बात यह है कि जिंदगी में कुछ चीजें ऐसी होती हैं जिसका इंसान की बका के साथ ताल्लुक होता है, कुछ का इंसान की रूह के साथ होता है। अल्लाह ताला ने जिस उम्मत को दावत उम्मत बनाया यानी उम्मत वसत, तो उनको चाहिए कि अपनी रूह के तकाजों को जिस्मानी तकाजों पर غالب کریں. اگر تو مقصد کے ساتھ انسانی ضروریات میسر رہیں تو دونوں کا ساتھ چلنا بہت ضروری ہے، کوئی بری بات نہیں. لیکن اب جو جملہ بولوں گی اس کو نوٹ کر لیں، انسانی ضروریات جب تکلف کے درجے پر پہنچ جاتی ہیں، جب بڑھتے بڑھتے تعیشات اور لگژریز میں داخل ہو جائیں، تو لازمی نتیجہ ہے کہ انسان مقصد کو بھول جاتا ہے، پھر مقصد ٹوٹتا ہے. اور جب ضرورتیں مقصد بن جائیں پھر ارادے ٹوٹتے ہیں، دلوں کی موت واقع ہوتی ہے، خطروں سے کھیلنا ایک ڈرونا خواب لگتا ہے، زندگی انسانوں کو گزارنے لگتی ہے بجائے اس کے کہ انسان زندگی کو گزاریں. اور ایسے وقت میں پھر اس مسلمان قوم پر دوسری قومیں ایسے چڑھتی ہیں جیسے کوئی بھوکا کھانے پہ دوڑتا ہے. پھر ایسی قوم کو غلامی کی زنجیروں میں جکڑ دیا جاتا ہے اور ان کے پاس کوئی بڑا ہدف نہیں ہوتا. جیسے جانور بوجھ اٹھا اٹھا کے پھرتے ہیں نا، یہ بھی سارا دن کھانے کے بوجھ اٹھاتے ہیں، کبھی بھاری لفافے گروسری کے اٹھائے ہوئے دیکھا کریں. اور حیرت ان لوگوں پہ جو ہر روز گروسری خریدتے ہیں اور ہر روز ٹریش کے اتنے بڑے بڑے بیگ پھینکتے ہیں، ان کے گھر سے دوسری چیزوں کا کتنا بوجھ نکلتا ہے. کیا ہم اپنے بچوں کی روحانی خوراک کے لیے کتابیں بھی اتنی خریدتے ہیں؟ کیا ہمارے گھر میں قرآن کے بھی اتنے ورائٹی کے نسخے ہیں جتنی کھانے کی ورائٹی ہے؟ تو یہ زندہ قوموں کو مغلوب قومیں بنانے کا نسخہ تھا آپ کے سبق میں. آج ہمارا بھی کچھ حال اس سے فرق نہیں ہے. دعا کیجئے کہ یہ بات جو بنی اسرائیل کی تھی یہ انہی کی رہے. اور جب بھی قومیں دل کی بجائے پیٹ کی بات سننے لگتی ہیں تو مقاصد سے پھر تہی دامن ہو کر ضروریات زندگی کو مقصد بناتی ہیں، اور کپڑے، کھانا پینا، شادی، تکلفات، عائشات، بڑے گھر، بلا ضرورت عمارتیں، شو کے نام پر چیزیں گھر میں زیادہ ضرورت کی نسبت، پھر ایک کلاس، پھر اپر کلاس، پھر ہائی کلاس، اور ساری زندگی کا بوجھ رہ جاتا ہے کہ ہے کوئی ہم جیسا جو سامنے آئے. اور ایسے لوگ پھر دل خالی، پھر ان کے گھر خالی ہیں اور ہوٹل آباد ہیں، کلبوں میں رونق ہوتی ہے، مسجدیں ویران ہوتی ہیں. اور ایسی قوموں پہ دشمن کو حملہ کرنا بہت آسان ہوتا ہے. آج امت مسلمہ اتنی ایزی ٹو سوالو ہے کہ جیسے سافٹلی گلے میں کوئی چیز نگلے نا، نان مسلمز کو یہ پتہ ہے جب مسلمان عیش کوش ہوتا ہے تو اس کو نگلنا بہت آسان ہے ہمیں. وہ آپ کو تلواروں سے نہیں مارتے، وہ آپ کو عیش کوش کر دیتے ہیں. اور اللہ کہتا نا، ولا تلقوا بأيديكم إلى التهلكة، ان کو احبت مصرن کہا گیا تھا نا. آج ہمیں بھی تاریخ ایسے ہی سبق سکھا رہی ہے کہ تم بھی ایک مقصد کو آباد کرو، چلو نکلو. اگر اس غلامی سے اپنے آپ کو نکالنا چاہتے ہو تو پھر تم نکلو. تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ ہمارے لیے. اور آپ دیکھیں کہ بنی اسرائیل پہ اللہ نے ایک آخری موقع لایا تھا اس غضب سے نکلنے کا، اور وہ کیا تھا آپ کو پتا ہے؟ نبی صلی اللہ علیہ وسلم کی بعثت. کیا ہو ان کو نبی مان لو؟ اتنے سو سال بعد یہ آیتیں اتر رہی ہیں نبی کے سامنے. اس دور کے بنی اسرائیلوں کو موقع دیا گیا، ون چانس مور، ایک موقع اور مل گیا، لے لو اور چلو اس نبی کو ہی مان جاؤ، تمہاری ساری کمی کوتاہیاں دور ہوں گی. لیکن وہاں تعصب آڑے آ گئے. اللہ تعالیٰ آپ کو مجھے ان ساری چیزوں سے بچا کے رکھے، اور ایک دوسرے کو ہم تھامنے والے بن جائیں. اور یاد رکھیے گا کہ جتنا زیادہ آپ اور میں ان چیزوں پہ غور و فکر کرتے جائیں گے، انشاءاللہ ہمارے لیے آسانیاں ہوں گی. آپ ان کی تاریخ پڑھتے ہیں، آپ ذرا 1857 کے حالات اپنی تاریخ کے پڑھیے. مسلمانوں کے امیر اور جاگیرداروں نے کیا کیا تھا، کیسے حالات ہوئے. اور سراج الدولہ کا نام سنا ہوگا، سید احمد شہید کا نام سنا ہوگا آپ نے، بڑے بڑے نام اس دور کے بھی معروف ہیں. اپنی ہسٹری تو پڑھیں، آپ کو ایسے لگے گا کہ ہم دوسروں کی نہیں اپنی کہانی پڑھ رہے ہیں. اور اللہ تعالی ہمیں اس کی توفیق عطا فرمائے. تو اس مختصر سے سبق میں ہم نے کیا دیکھا ہے کہ اللہ تعالیٰ اپنے نبیوں کی قوموں کو جب چنتا ہے تو وہ حوث کا شکار ہوتی ہیں. اس پورے سبق کا ٹاپک کیا تھا؟ زمین میں فساد نہ پھیلاؤ. اور آپ اس کا بنیادی ٹاپک اگر کہہ لیجئے اس میں تو کیا تھا؟ کہ تمہیں آخرت کے اندیشوں میں زندگی بسر کرنی ہے اور زندگی کو مقصد کے ساتھ گزارنا ہے. اپنے آپ کو اگر ہم دیکھیں تو ان دونوں میں بیسیکلی مجھے لگ رہا ہے پچھلا اور یہ دونوں سبق ایک ہی چیز کو ہمارے سامنے لا رہا ہے، اور وہ کیا ہے کہ جینے کو ایک امانت سمجھو، اپنی مرضی سے نہیں رکھو. انعامات کی بات ہوئی، 12 چشمے ہیں، زمین کی پیداوار اگنے کی بات ہوئی، پھر بنی اسرائیل کی نافرمانیوں کا تذکرہ ہم نے پڑھا ہے، ذلت، ناراضگی اللہ کی، پستی، بدخالی، اللہ کا غضب. پھر بنی اسرائیل کو اس میں ایک ڈانٹ ہے، اگر آپ دیکھیں توبیخ کا انداز ہے پورے سبق کا، کیونکہ اللہ کی آیتوں کا انکار تھا، پیغمبروں کا ناحق قتل تھا، مسلسل نافرمانیاں تھی، شریعت کی حدود سے نکل گئے۔ تو اس کو پڑھنے کے بعد میرے آپ کے پاس اپنے لیے کچھ عمل کے نسخے بھی آ گئے، کچھ کامیاب لوگوں کی باتیں کہ جو کامیاب ہوئے کیسے نمرے کی مان لائیں، نیک عمل کریں، کتاب کو پکڑیں، اللہ کے دیے پر راضی ہو جائیں۔ بس جو اس نے دے دیا اس کو شکر کر کے لے لیجئے کہ اللہ تعالیٰ آپ نے جو مجھے دیا میں اس پہ بہت خوش ہوں۔ توبہ کرنا ہے اور ناکامی سے بچنا ہے تو ظلم سے رکیں، نافرمانی سے رکنا، بات بدل دینا۔ دیکھیے باتیں بدل دیتے ہیں نا لوگ، اللہ کچھ کہتا ہے تو وہ اس کو کسی اور رنگ میں لیتے ہیں۔ زمین میں فساد کرنا، ایک ہی کھانے پہ صبر نہ کرنا، آیتوں کا انکار، نبیوں کا قتل، نافرمانی کرنا اور حد سے بڑھنا۔ تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہماری آنکھیں کھول دے۔ تلاوت سنا ذرا ان دو آیتوں کی۔ اس وقت بالکل آنکھیں بند کر کے نا آپ اپنے پاس رکھیں کہ اللہ تعالیٰ میں تیرے آگے توبہ کرتی ہوں، تو میری اصلاح فرما دے۔
وَإِذِ اسْتَسْقَى مُوسَى لِقَوْمِهِ فَقُلْنَا اضْرِب بِّعَصَاكَ الْحَجَرَ فَانفَجَرَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَيْنًا قَدْ عَلِمَ كُلُّ أُنَاسٍ مَّشْرَبَهُمْ كُلُوا وَاشْرَبُوا مِن رِّزْقِ اللَّهِ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ وَإِذْ قُلْتُمْ يَا مُوسَى لَن نَّصْبِرَ عَلَى طَعَامٍ وَاحِدٍ فادع لنا ربك يخرج لنا مما تنبت الأرض من بقلها وقثائها وفومها وعدسها وبصلها قال أتستبدلون الذي هو أدنى بالذي هو خير اهبطوا مصرا فإن لكم ما سألتم وضربت عليهم الذلة والمسكنة وباءوا بغضب من الله ذلك بأنهم كانوا يكفرون بآيات الله ويقتلون النبيين بغير الحق ذلك بما عصوا وكانوا يعتدون۔
چلیے ٹھیک ہے، پھر یہاں رکتے ہیں۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔